नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी विश्वम्भर चञ्चलका कथाहरू लिएर आइपुगेका छौं। आजको श्रृङ्खलामा हामी प्रस्तुत गर्छौं विश्वम्भर चञ्चलको नयाँ कथा संग्रह दाँजोभित्र संग्रहित कथाहरू। यसलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको छ। दाँजोभित्रको सुरुमा सुनौ शीर्ष कथा दाँजोको वाचन। पहाडिया चोल देत चोल, पहाडिया चोल देत चोल। रसको त्रिभुवनको 7-8 वर्षको नाति नारा लगाउँदै घरभित्र पस्यो। उसको हातमा छेस्कोमा हुनिएको एक कागजको पाना थियो। पानामा यही नारा लेखिएको थियो। उनले सोधे, बाबु तिमीले के भनेको यो? कसले सिकाएको बाबु तिमीलाई यस्ता कुरा? यो हातमा के लेखा हो भन त? भन्दिनँ के, उसले भन्यो र कोठा चोटा चोक आँगनमा नारा लगाउँदै हिँडेको हिँडे गर्यो। उनकी श्रीमतीले भनिन्, लौ न के गर्न लाग्यो यो नातिले, यसलाई सम्झाउनुहोस् त, कतै यसैले पो हामीलाई यहाँबाट लखेटला जस्तो गरिसक्यो है। रसकोत्री आज बाहिर गएनन्, जाने अवस्था थिएन। हिजो बेलुका मात्र उनी बिरगन्जबाट साइकलमा आउँदै थिए। उनी बिरगन्जको एउटा विद्यालयमा अध्यापन गर्थे। मोटरसाइकलमा आउँदै गरेको एकजना ठिटोले बिच बाटोमा उनको साइकलमा ठोक्किने जस्तो गरी अगाडि आएर झ्याप्पै मोटरसाइकल रोक्यो र अकस्मात सोध्यो, ए माटसब के नै जाता नि? घर जाता नि, कहाँ जायौँ? और उनले पनि साइकलमा जबरजस्ती ब्रेक लगाउँदै रिसाएर जवाफ दिए। सोधे, हे तरे काहे हाम्रो उपर मोटरसाइकल चढावे जे के आइल ह? उसले भन्यो, अगाडि इतना लोग भाला बर्छी लाठी लेके खडा बा, अपने के डर ना लागेला? किन डराउने म, मैले कसको के बिगार गरिदिएको छु र? रसकोत्रीले निडर भएर उसकै भाषामा भने, हम ये नहीं हुर्कल बडलवानी त यहीँ के इतना विद्यार्थी सबके पढाते पढाते बुढ भएल आदमी के नाचिनेला आ हम डरायल? मठ साहब ऐसा ना कही, उसने डराउँदै समझायो, ये सब पहाड़िया के विरोध में खड़ा भेल बा, शहर में गोली चलल बा, कर्फ्यू लागल बा, ये कौन लोग अपने के ना पहचानत बा, आधापुर से भाड़ा में झिकाइल ये सब लठेत लोग बा। उसको कुराले रसकोत्री को जीव सिरिङ भयो। उनले कहिले सोचेका थिएनन् आज यो देशमा यस्तो होला भनेर। उनले आफ्नो त्यस चेलालाई धन्यवाद दिए। उसले भन्यो, मठ साहब अपने के अकेले शहर के रास्ते से घर जाए के अवस्था नहीं छे, हम अपने को साइकिल यहीं रखवा दे आ अपने को हमर मोटरसाइकल में दूसरे रास्ते से घर पुगा दे। उनले चेला को कुरोला ठीक ठानेर उसे को साथ लागेर घर आइपुगे। चेलाले पनि कुमाउरो र छेडो छेडो पार गरी उनलाई घर पुर्याइदियो। हिजो के यस घटनाले उनकी श्रीमतीलाई पनि आज कतै जान दिएन, तर छोरा बुहारीलाई भने उनले रोक्न सकेनन्। काममा जानु परिहाल्यो, जिन्दगी गुजार्नु परिहाल्यो। हुलदङ्गा र नाराले मात्र पेट भरिँदैन भन्ने उनीहरूलाई थाहा थियो। त्यही हुलदङ्गा र नाराको पछि लागेर जागिर गुमाउन उनीहरू सक्दैनथे। उनकी श्रीमतीले भनिन्, थाहा पाउनुभयो बिहान मैले बजारबाट तरकारी नकिनि आएँ? किन नि? रसकोत्रीले सोधे। उनले दिक्क भएर सुनाएन, मैले भाव सोद्धा वास्ता गरेन, कतिलाई दिइसक्यो मलाई वास्ता गरेन, जब अलि चर्केर बोले थिएँ के जवाफ थियो थाहा छ त्यसले मलाई? त्यही रामजनम होइन, हामीले कति वर्षदेखि उसै कहाँबाट तरकारी किनेर खाइराखेको, उसले कहिल्यै हामीलाई अनादर गरेन, हामीले पनि उसलाई कहिल्यै हेपेर वा अनादर गरेर कुरा गरेनौँ। आज त उसले सोझे भन्यो, यत्ना मधेसिया भाइ बहन बाँकी भा तोरा कि पहिले काय दिए? रसकोत्री बोलेनन्, उनलाई चिन्ता थियो सहर टोल गाउँ र सारा देशको, अब के हुने हो? श्रीमतीले भनिन्, देशको कुरा छाडिदिनुहोस्, यहीँ हामी बसेकै ठाउँको कुरो सुन्नुहोस् न, भनिहाल्यो नि तिमीले, निराशा व्यक्त गर्दै उनले भने, अब अरू पनि के छ सुन्नु पर्ला र? पर्छ, सुन्नुहोस् के भने त्यो रामजनले मेरी साथीलाई थाहा छ? साथीले भन्टाको मोल सोधी। उनले हेपास्वरमा भन्यो, नेपाली काहे बोल्ता रे, भोजपुरी बोल। अनि साथीले भोजपुरीमा 1 किलोको कति भनेर सोधी। 5 किलो से कम नाबिकाई, उसले भन्यो। मेरो साथीलाई 5 किलो किन्नु थिएन, के कुरा गर्छ यो भन्दै भन्टासम्म मात्र के हेर्दै थिइन्, हात निमोठ्थे भन्यो। अब तोने कि रात चल गएल, छोड्बु किन? आखिर उसले किनिन, हामी त्यसै घर आयौँ। रसकोत्रीको श्रीमतीले बेली विस्तार लगाइन्, के भएको होला यो देशमा, कस्तो राम्रो सम्बन्ध थियो तराईवासी र पहाडियाका बीचमा कति कति वर्षदेखि, कसले बिगार्यो यो सब, कसले यो धाँजो फटायो हाम्रो बीचमा, हाम्रो यो एउटै ढिक्का भएर रहेको भूगोलमा, हामी नेपाली नेपाली बीचको भाइचारा र सद्भावको मैत्रीपूर्ण सम्बन्धमा। रसकोत्रीले सम्झे आफू बसाइँ सरेर आउँदाको अवस्था। गामा निकै पहिलेको उनका बाजेका पालाको 2000 सालभन्दा अघिको उनको घर मकवानपुरको टेकर सिस्नेरीमा थियो। डाँडा काँडा र भिरै भिरको बीचमा उनको घर थियो। खेतीपाती केही हुँदैन थियो, खालि केही खोरियाबारीको भरमा बाँचेको थियो उनको परिवार। खान दुःख थियो, लाउन दुःख थियो, कतै जान बाटाघाटा थिएनन्। एक गाउँदेखि अर्को गाउँ जाने पुल पुलेसा थिएन, बिरामी परे औषधि थिएन, केवल जङ्गली झारपातले जुनसुकै बिरामीको उपचार गर्नुपर्थ्यो। जीवन बाँच्न कठिन थियो। वन जङ्गल गर्दा दिदी फुपू भाउजू ज्यामा लगायत अरू गाउँले भिरबाट लडेर मरे। त्यसै ताका पहाडतिरका दुःखले गर्दा मानिसहरू तराईको हरियाली फाँटको सपना देख्न थाले। तराईमा प्रशस्त जग्गा जमिन थियो, जताततै जङ्गलै जङ्गल तर खेतीपाती कम। पहाडबाट तराई झर्दै जङ्गल फडानी गर्दै बसोबास गर्न थाले। खेतीपाती सुरु भयो, कसैको विरोध थिएन। त्यस बेलासम्ममा पहिलेदेखि बसोबास गरिरहेका यादव शाह चौधरी आदिको बाहुल्य थियो। पातला पातला बस्ती थिए कोसौँ टाढा टाढा। पहाडियाहरू तराई झर्न थालेपछि उनीहरूलाई पनि केही मद्दत हुन थाल्यो। उनीहरूले पनि पहाडियालाई मद्दत गरे। एउटाको मद्दत अर्कोले पायो। माटोको बर ढुङ्गा र ढुङ्गाको बर माटोलाई भयो। सबै हाँसी खुसीसँगै बस्न थाले। त पहाडवासी हामी तराईवासी भन्ने भेद रहेन। तराईकै ठुलाठालु जमिनदारले तल्ला भनिएका निमुखा र गरिबलाई हेप्दै शोषण गरिरहेका थिए। पहाडियाको आगमनपछि तराईमा उनीहरूको शोषणको मात्रा कम हुन थाल्यो। यसबाट उनीहरू पहाडियादेखि त्यति बेखुसी थिएनन्। आपसमा खेतीपातीको पर्व मेला हुन्थ्यो, बनी बता हुन्थ्यो, भाइचारा बढ्दै गयो। चाडबाड र बिहे व्रतबन्ध तथा बोझबत्तेरमा एक्लै अर्कोलाई सहयोग गर्थे। पहाडियाहरू मधेस झर्न थालेपछि मधेसिया पनि सहरबस्ती मात्र होइन, अलिअलि गर्दै पहाडका उकाली ओह्राली र भन्ज्याङ उक्लिन थाले। यसबाट त्यतातिर पनि चहल पहल र व्यापार बढ्यो। सबैको मिहिनेतको फल चाख्न पाए। शिक्षा दीक्षाको विस्तार हुँदै गयो। जागिर र बन्ध व्यवसायमा हातेमालो सुरु भयो। दुवैको महत्त्व बराबर थियो। उद्योग धन्दाहरू खोलिन थाले। मानिसले खेतीपाती बाहेक पनि काम पाए। व्यापार विस्तार भयो। मानिसहरू पहिलेभन्दा सुखी हुँदै गए। समयको अन्तरालमा एकलौटी रूपमा हैकम जमाइरहेका स्थानीय जमिन्दार र शोषकलाई पहाडियाको बोलबाला मन परेन। शिक्षा दीक्षामा अगाडि भएकाले सरकारी जागिरमा पहाडियाको बाहुली उनीहरूलाई मन पचेन। तराईमा अन्धविश्वास र रूढिवादी व्याप्त थियो। अभाव, अशिक्षा र चेतनाको कमीले माथिल्ला जातिका ठूलाठालु जमिन्दारसँग तल्ला भनिएका सोझा साझाले ठाडो शिर गरेर कुरा गर्नुहुन्न भन्ने समेतको संस्कार थियो। गरिबहरू यसरी हेपिएका थिए कि उनीहरू मालिकका अगाडि चुइक्क बोल्न समेत पाउँदैन थिए। उनीहरूलाई नोकर, बधुवा, हलिया बनाएर राखियो। उनीहरू स्वयं पनि यति तल पर्थे कि ठूलाठालु र शोषकलाई शोषण गर्न बल पुग्थ्यो। उनीहरू मालिक प्रभुको हलाइन्थे। तल्ला भनिएका जातिका कृषक र अन्य पेसा व्यवसाय गर्नेहरू ठान्थे यो भगवान्को पालादेखिको नियम हो, हामीले भगवान्को आज्ञा मान्नुपर्छ, उल्लङ्घन गर्न मिल्दैन। पछिपछि तराईका सोझा साझा बासिन्दामा शिक्षा र चेतना बढ्दै गयो। जमिन्दार, शोषक र सामन्तीका सन्तानले त भारतबाट शिक्षा दीक्षा प्राप्त गर्थे र नेपाल आएर राज गर्थे। काठमाडौँका राजा महाराजाको दृष्टि त्यहाँसम्म पुग्न सक्दैन थियो। भारत जस्तो ठूलो देश र त्यहाँको बन्द व्यापारले नेपाल जस्तो सानो मुलुकलाई प्रभाव नपारिरहन सकेन। त्यसको प्रभाव पर्न थाल्यो। यहाँसम्म कि शिक्षा दीक्षा, रीतिथिति, चालचलन र वेशभूषामा भारतीय प्रभाव बढी पर्यो। यसले गर्दा नेपाली र भारतीय नागरिक ठम्याउन गाह्रो हुन्थ्यो। धेरैजनासँग त दोहोरो नागरिकता नै थियो। सिमानामा कहिल्यै कतै जानुपर्दा घर कहाँ हो दाई भनेर सोद्धा नेहरू टोपी लगाउनेहरू सहजै भन्थे, जाडोमा पारी, गर्मीमा वारी। यहाँसम्म कि हाम्रो देशकै प्रधानमन्त्री जवाहरलाल नेहरू हे भनेर नेपालीका बालबच्चाले पढ्थे। विद्यालयमा राष्ट्रियगान पनि भारतकै गाइन्थ्यो। त्यस्तो अवस्थाबाट गुज्रेको नेपाली समाजमा केही नेताको जन्म हुँदै गयो। मधेस राजनीति चल्न थाल्यो, तर काठमाडौँको भन्दा भारतकै प्रभाव बढी पर्थ्यो। जुन कुराको पहुँच राजधानीबाट पुग्न सक्दैनथ्यो त्यो भारतीय सहरहरूबाट पुग्थ्यो। खास गरी उत्तर प्रदेश र बिहारको राजनीतिले नेपाललाई बढी गाँजिरहेको थियो। उनीहरू केन्द्रको आदेश मान्थे र त्यसलाई नेपालसम्म विस्तार गर्थे। यहाँसम्म कि पहाडबाट बसाइ सर्नेका सन्तान पनि भारतबाटै शिक्षा दीक्षा प्राप्त गर्थे। देश फर्किएपछि तिनै गरिब, शोषित, पीडित, अनपढ र अज्ञानी सर्वसाधारण जनतामाथि रोप जमाउन थाल्थे। उनीहरूको राजनीति त्यहीँबाट चल्थ्यो र निर्देशन पनि उतैबाट हुन्थ्यो। 7, 17, 36, 46 र 63 सालको राजनीति पनि उतैबाट निर्देशित थियो। यही मेसोमा पहाडिया र मधेसियाको विभाजन रेखा कोरियो र आज देशले यो स्थिति भोग्नु परिरहेको छ। रसकोत्रीले दिक्क हुँदै भने, यो कुरा तिमीले र मैले कोट्याएर हुने होइन बुढी। जसले खोजनीति गरी सचेत हुनुपर्ने हो उसैले नगरेपछि हामीले गर्ने कुरै छैन, बोल्ने कुरो पनि छैन। म तिमीलाई एउटा कुरा भन्छु मान्छौ? निगुरी मुन्टी लाउँदै उनले सोधे। उनकी श्रीमतीले भनिन्, के भन्नुहोस् न, तपाईँले भनेको कुरा मैले कहिले नमानेको छु र। अब हिँड, यो ठाउँ छाडेर अन्त्य बसाइ सरौँ। अकस्मात आँखाबाट बलिन्द्र धारा आँसु चुहाउँदै रसकोत्री बोले। उनकी श्रीमती बोलिन्, मर्नु परे पनि म यो ठाउँ छोड्दिनँ। म पनि यही तराईमा जन्मेकी हुँ, यहीँकी भूमिपुत्री हुँ। मेरा बाजे बराजुदेखिको पुस्ता यहीँ बितेको छ। हामी पहाडियाको पनि लगानी छ यस भूमिमा। हाम्रो पनि रगत पसिना बगेको छ यहाँ। हामीले पनि माया गरेका छौँ यस भूमिलाई। के ठान्नुहुन्छ तपाईँ? के ठान्छन् मधेसका नेता बनाउँदाहरू? कि यिनीहरूले नेपाली नेपाली बीच भेदभाव खोजेका हुन्? हाम्रो बीचमा दाँजो फटाउन खोजेका हुन्? छातीमा हात राखेर भनौँ यिनीहरूले, यहाँका भूमिपुत्र भन्नेले यहाँको माटोलाई उठाएर भनौँ, यो हाम्रो आफ्नै आवाज हो, यो हाम्रो आफ्नै हृदयको धड्कन हो। सक्छन् यसो भन्न? उनले पो उल्टो वक्तव्य दिन थालिन् रसकोत्रीलाई। उनको यस प्रकारको धारा प्रवाह वक्तव्यमा सत्यता थियो। थियो एउटा नेपालीको भित्री वेदना र चाहना। त्यसैबीच नाति किटो हिजो जस्तै गरी कपडाको टालोलाई छेस्कोमा बेरेर नारा लगाउँदै आयो, पहाडिया चोल मधेस चोल, पहाडिया चोल मधेस चोल। केटाकेटी न हो, अघिल्लो दिनको घटनाबाट रसकोत्रीका परिवार तर्सिसकेका थिए। अब अबोध बालकमाथि पनि केही होला भनेर उनीहरूलाई उसलाई बाहिर नजान अनेक तरिकाले फकाए, तर ऊ मानिरहेको थिएन। नाराको अर्थ पनि उसलाई थाहा थिएन। बाहिर खेल्न जाने थालेदेखि नै तिनै साथीहरूको सङ्गत गर्दै आएको थियो। बिहान बेलुका र राति बाहेक उनीहरूसँगै रहन्थ्यो, पढ्न पनि तिनीहरूसँगै जान्थ्यो। तर कहिले न उनीहरूबाट उसमाथि त्यस्तो कुरा सिकाइन्थ्यो, न त उसले नै जानेको थियो। आज केही दिन भयो देवकोटा चोक, भरत चोक, सिद्धेश्वर चोक, भवानीपुर, बन्जारिया, रामपुरी, औदापुरी, बरेवा जताततै यिनै र यस्तै नारा लागिरहेका छन्। हजारौंका संख्यामा जुलुस निस्किरहेका छन्। के बुढाबुढी, के आइमाई, के बालक, सबै सबै सहभागी छन्। यही नारा लागिरहेको छ। त्यसमाथि युवा जमातको कुरै नगरौं, अघिअघि कुकुरलाई बाँधेर हिँडाइरहेका छन्। उसको टाउकोमा नेपाली टोपी लगाइदिएका छन्। एकजनाले अगाडिबाट घिच्याउने र पछाडिबाट संयौले त्यस निरीह अबुझमाथि लात्तीले हान्दै पहाडिया कुत्ता, मारम जुत्ता भन्दै बकुरिरहेका छन्। असहाय कुकुर क्वाका र कुकु गर्दै कराइरहेको छ। हिजो आज नातिकेटो भात खाएको उसको मण्डलीमा पुगिहाल्छ। तराईमा चर्केको आन्दोलनले स्कुल कलेज खुलेका छैनन्। अर्को दिन पनि ऊ मण्डलीका बीच पुगिहाल्यो। उसलाई छाडेर उनीहरूले आफू आफूमा सल्लाह गरे। आज कुन खेल खेलल जाइ? उनीहरूको बीचमा सल्लाह भयो। आज त पहाडिया मधेसिया खेलल जाइ? रसकोत्री नातिले सोध्यो। मलाई किन नसोधेको? उनीहरूले भने, तु पहाडिया हैस, तोहरा के ना खेलायौ? उसले रुन्चे स्वरमा भन्यो, म पहाडिया होइन, म त नेपाली हुँ। उनीहरू गलल्ल हाँसे। उसलाई जिस्काए, ए है त कादुन नेपाली हो श्री, देख त हेकर चेहरा कुत्ताकै जैसन बाँकी ना। ऊ रोयो, उनीहरू झन हाँसे। यसैबीच एउटाले भन्यो, ए पहाडिया, उसो भए हामीले तँलाई जे सिकाउँछौ त्यो भन्छस् त? भन्छु, उसले कबुल गर्यो। फेरि कबुल्याए, ए पहाडिया बोल रे, मा कसम मा कसम, नाति केटोले भन्यो, अब के बोलौँ? उसका साथीहरूले सिकाए, पहाडिया कुत्ता मारम जुत्ता बोल। उसले भट्टायो, पहाडिया कुत्ता मालम जुत्ता। फिर बोल रे, पहाडिया कुत्ता मारम जुत्ता। केटो बोल्यो, पहाडिया कुत्ता मालम जुत्ता। उसका साथीहरू हाँसे, उसलाई उल्ली बिल्ली गरे। उसलाई घुचड्दै भने, अरे ओ पहाडी कुत्ता यहाँ से भाग। उसले रोएर उनीहरूलाई उसलाई पनि खेल्न दिए, दिन अनुनय विनय गर्यो, तर तिनले मानेन। उसलाई धक्का मार्दै पछाडि हटाइदिएर लडाइदिए। केटोलाई साथीहरूको व्यवहारले पर्नुसम्म चोट पर्यो। तिनै साथी हुन् जो एक दिन खेल्न आउँदा घरैमा लिन जान्थे। उसका बाआमा हजुरबा हजुरआमाको होमवर्क गर्नु छ तिमी अहिले नजाऊ भन्दा पनि साथीहरूले छाड्थेन, उजा छाड्थ्यो। केही नलागे बाआमा हजुरबा हजुरआमासँग कराएर भए पनि लगि छाड्थे। तर आज उसलाई उसका साथीहरूले नराम्ररी चोट पुऱ्याए। ऊ रुँदै घर फर्कियो। उसका साथीहरूले कुटेर र लडाएर मात्र पठाएनन्, उसको डनाल्नुमा पहाडिया कुत्ता मारम जुत्ताको ट्याग पनि टाँसिदिए। त्यही नारा लेखिएको कागजलाई छेस्कोमा उनेर उसको हातमा थमाइदिए। बीच बाटोमा नच्यात्न र नफाल्न धम्की दिएर घोक्रे ठ्याक लगाउँदै पठाइदिए। त्यस दिनको जुलुस र नारा चर्को थियो। दिउँसो घन र छिना लिएर एक जत्था मानिस देवकोटा चोकतिर आए। हेर्दा हेर्दै मध्याहमा देवकोटाको शालिक फुटाइयो। यो घटना हो 63 साल माघ 13 गतेको। 63 साल माघ 1 गतेका दिन देशमा अन्तरिम संविधान घोषणा भयो। मधेस्तावादी दलका केही कार्यकर्ताले माघ 2 गते काठमाडौँको थापाथली स्थित मण्डलामा अन्तरिम संविधान चलाउँदा सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन खोजियो। यसले आगोमाथि घिउ थप्ने काम गर्यो। विद्रोह अरू भड्कियो। बन्द हडतालका क्रममा माघ 5 र 6 गते लाहानमा रमेश महतोको माओवादीद्वारा हत्या भयो। यसले त्यहीँ तनाव बढ्यो। सात गतिदेखि मधेसवादी दलद्वारा तोडफोड र आगजनी शुरू भयो। उनीहरूले यो कविथी सिद्धिचरण श्रेष्ठको शालिक तोडफोड गरे। अर्को दिन जनकपुरको भानुचोकमा भानुभक्तको शालिक फुटाले। वीरगंजको भानुभक्त, देवकोटा र थिर्व मल्लको शालिक पनि तोडियो। उनकै अथक प्रयासमा 42 सालमा घर सामुन्ने स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक पनि माघ 13 गते फुटाइयो। यसबाट रसकोत्रीलाई आफ्नै मुटुमा घन र छिना बज्रीको आभास भयो। सिराहाबाट सुरु भएको शान्तिपूर्ण विद्रोहले केही दिनमा हिंसात्मक रूप लियो। यस विद्रोहले तराईका प्रायः सम्पूर्ण जिल्लालाई छोयो। यस घटनालाई काठमाडौँका कुनै नेताले रेडियोबाट प्रतिगामीको षड्यन्त्र भने। यसबाट विद्रोहले उग्र रूप लियो। यस्तो समाचार टिप्पणी केही पत्रकारहरूमा आइरहेको थियो। त्यसै साल पुस महिनामा नेपालगञ्जमा भएको साम्प्रदायिक दङ्गाको सिडीलाई मध्य र पूर्वी तराईमा व्यापक रूपमा वितरण गरियो। यसले त्यस क्षेत्रमा विध्वंसको सूत्रपात भयो। माघ 7 गतेको दिन सप्तरीको कञ्चनपुरमा त्यो सिडी सार्वजनिक गरियो। त्यसपछि पहाडी निषेधित क्षेत्र लेखेका तुलहरू यत्रतत्र टाँगिन थाले। खास गरी मध्य तराईबाट पहाडिया लखेट्ने कार्य सुरु भयो। त्यसपछि तराईमा अनेकौं घटना भए। लाहानमा मृत्यु भएका एकजनाको बदलामा मधेसवादी र माओवादीका बीच चैत 7 गते रौतहटको गौरमा भीषण झडप भयो। सभाका लागि स्थानको नाममा भएको शक्ति सङ्घर्षमा धेरै माओवादीको ज्यान गयो। मर्नेमा पहाडिया मूलका बासिन्दा थिए। कलैयाको देवकोटा चोकमा देवकोटाको शालिक फुटाएको दिनको प्रहरी र जनसमूहको झडपमा एकजना मुसलमान भाइको मृत्यु भयो। त्यसको विरोधमा कलैयामा 14 गते विशाल प्रदर्शन भयो। त्यस प्रदर्शनमा व्यवस्थापिका संसदका सांसद पनि सहभागी थिए। उनीहरूबाटै जुलुसको नेतृत्व भइरहेको देखिन्थ्यो। खौराआमा लगेर लासलाई दफनाइयो। जुलुसमा सहभागीका हातहातमा बाँसका बडे बडे भाटा थिए। स्थानीय बासिन्दाका बाँसका झाङ फाडी उनीहरूले भाटाको प्रबन्ध गरेका थिए। त्यसवखत उनीहरूले के गरेनन्? पहाडिया कुत्ता मारम जुत्ता, पहाडिया चोर मध्ये छोडका नारा लागे। यससँगै दायाँ बायाँका पहाडियाका घर बाँकी राखेनन्। सारा घर भत्काउँदै र तोडफोड गर्दै हिँडे। त्यहाँ राज्य र प्रशासनको उपस्थिति थिएन। उनीहरू कानून हातमा लिइरहेका थिए। बल उनीहरूको हातमा थियो, राज्य उनीहरूको हातमा थियो। सारा पहाडियाका घर नाश भए। त्यस दिन उनीहरूले देखाएका तान्डव नृत्यलाई जनताको मुखदर्शक बनेर हेर्नु पर्यो। रसकोत्रीलाई पनि परिवारको चिन्ताले सताइरहेको थियो। कुन बेला के हुने हो थाहै छैन। परिवारका कुन सदस्य कुन बेला कहाँ पुगे त्यो पनि थाहा छैन। उनी पनि गल्लीको बाटो लुक्दै लुक्दै भर्खर भर्खरै घर बसे। त्यसै बखत नातिको रुवाईले उनलाई आक्रान्त पार्यो। नातिले कमिजको फेर समाउँदै रुँदै करायो, बा मलाई साथीहरूले खेलाएनन्, उनीहरूले मलाई पितेला पठाए, गैलो भनिदिनुहोस् न। ए तै नातिलाई त्यस्तो केही भएको रहेनछ। नातिको कुशलता देखेर रसकोत्री अलिअलि भए पनि आश्वस्त बने। उनलाई उसलाई फकाए, उनीहरूले खेलाएनन् भनेर तैँले रुनु पर्दैन, घरमै हामीसँग खेल, यहीँ बस। उसले मानेन, भन्यो मलाई उनीहरूले के पनि सिकाए। के सिकायो भन् त? उसले उही साथीहरूले सिकाएको नारा लगायो। पछाडि डणालुमा टाँसिदिएको ट्याग देखायो। उनले पछाडिको कागज के झिकिदिएका थिए ऊ एकदमसँग डरायो र करायो, बा त्यस्तो नगर्नुहोस्, मलाई उनीहरूले कुद्छन् र फेरि बोलदेखि खेलाउँदैनन्, मैले हामी सब नेपाली हो नि भनेर भन्दा उनीहरूले मलाई झन् दिखाएर घुचेदिएर लडाई पनि दिए। उसले रसकोत्रीसँग अनुनय गर्यो, बाले मेला साथीहरूलाई गएर मलाई खेला भनिदिनुहोस् न बा, नफ्याल नफ्याल जा, अब देशमा के पो बाँकी छ र। उनी झर्किए नातिसँग। नाति एक्लै कराउँदै हिँड्यो, पालिया कुत्ता मालम जुत्ता, पालिया चोल देश चोल। घरका परिवार आइपुगेका थिएन। रसकोत्री घोत लिए। त्यस सहरमा बितेका वर्षमा के भए सोच्नलाई उनलाई समय मिल्यो। यस्तैमा एक दिन बेलुकी पख 2-4 जना पहाडी मुलका मानिसहरू सडकमा हिँडिरहेका थिए। तीमध्ये कसैले बर्खी बारेका थिए। एकुल केटाहरू उनीहरूका बीचमा आएर अकस्मात अभद्र शब्द बोले, रे साला पहाडिया टोपी निकाल। एकजनाले जवाफ दिए, किन निकाल्ने हामीले टोपी? बीचबाट अर्को कालेले भन्यो, रे साला पहाडिया मुह मुहे लगातार टोपी निकाल, कहतानी त निकाल। उनीहरू डराए, सबैले टोपी हात हातमा लिए। एउटाले भन्यो, उमे थुक। उनीहरूलाई आफ्नै टोपीमाथि थुक्न मन लागेन। उनीहरूले विद्रोह त जाग्यो, साला मदिसे आज हामीलाई यसरी हेप्ने भइसक्यो होइन मनमनमा भने, तर भन्न सकेनन्। उनीहरूलाई स्थानीय बासिन्दाले नै आफू र आफ्नो समुदायको अपमान गर्नुको कारण थाहा भएन। यही सोच्दै थिए कि अर्कोले कड्केर भन्यो, कहाँ हाम्रो मुह ताके खडा बाड, फ्याँक फेन ऊ टोपी जमिनमा। उनीहरूले टोपी सडकमा फाँके। मुडुल्लै टाउको हिँड्न के खोजेका थिए, टप्प उनीहरूको नाडी एकवटाले समातेर भने, अब अपन टोपी कि अपने ही गोड सेकु चल। उनीहरूले त्यसै गरे अनि त्यो जत्था हाँस्दै आफ्नो बाटो लाग्यो। पहाडिया समुदायका उनीहरू आत्मग्लानी र हिंता बोध बोकेर अगाडि बढे। भरतचोकमा आज पनि एकजना मुसलमानको ज्यान गयो प्रहरीसँगको भिडन्तमा। उनी आत्तिए, छोरा बुहारी त्यसै दिन फेरि अहिलेसम्म घरमा आइपुग्दा। आत्तिएर पनि हुने कुरा केही थिएन, उनीहरू आइपुगे केही अबेर गरी। यही गोलीकाण्डका कारण उनीहरू आउन अबेर गरेका रहेछन्। उनीहरूले आएर पनि दिनभरिको घटना सुनाउँदा रसकोत्रीले सुन्नै सकेनन्। यता उनीहरूको छोरो नातिलाई पनि आज उसका साथीहरूको त्यस प्रकारको व्यवहारको कारणले हो कि केले हो, बेलुकादेखि हनहनी ज्वरो आइरहेको छ। शहरमा अब समाजसेवी र त्यहाँका प्रतिष्ठित पहाडिया मूलका व्यक्तिको नामले जुन चोकको नामाकरण गरिएको थियो त्यसको सट्टा त्यही मुसलमान केटोलाई शहीद घोषणा गरी उसैको नाममा त्यस चोकको नामाकरण भयो। अब यतिसम्म भयो कि त्यसै चोकमा पाल टाँगियो, त्यस चोकलाई पहाडिया विरुद्धको रङ्गभूमि बनाइयो। हरेक दिन हजारौँ मानिस त्यहाँ जान्थे, मञ्चमाथि उभिन्थे, हातले माइक समात्थे र पहाडिया विरुद्धका नारा, कविता, गीत, गजल, प्यारोडी, गाली आदि मुखमा जे जे आउँछ तथा नाम बक्तै ताली छडाउँथे। हुँदाहुँदा केटाकेटीको पढ्ने पाठशाला जस्तै गरी पहाडिया विरुद्धका पठन पाठन गर्ने स्थल भयो त्यो स्थान। त्यसमा रसकोत्रीको नाति पनि जान खोज्थ्यो रमाइलो हेर्न, साथीका माझ पुगेर त्यही नारा लगाउन र पहाडियालाई गाली गर्न, तर सक्दैनथ्यो। उसलाई ज्वरोले च्याप्दै ल्यायो। औषधि मूलका लागि डाक्टर र औषधि पसल पहाडियाबाटै खोज्नुपर्ने भयो। पहाडिया मूलका परिवारका लागि उता पहाडियाका औषधि पसल खोल्नै दिइँदैन, उनीहरू पसल खोलेर रिस्क लिन चाहँदैनन्। भएका दुई चारजना पहाडिया मूलका डाक्टरहरू पनि फेला पर्दैनन्। उता उनीहरूका हाकिमबद्धी तत्पर छैनन् रसकोत्रीको नाति बचाउन। रसकोत्री परिवार केवल आँसु खसालिरहेका छन्, छोरा नातिको नजिक बसिरहेका छन्, पालै पालो घरको काम गर्दै बिरामीलाई पानीपट्टि लगाइदिँदैछन्। शरीरका अरू भागमा पनि चिसो पानीले भिजाएर ज्वरो झार्ने प्रयत्न गर्दैछन्। आशलाग्दो प्रतिफल देखिएको छैन, बच्चाको हालत खराब हुँदै गइरहेको छ। बेहोसीमै बरबराउन लागिसकेको छ, भन्छ बुन्नु, ए मुन्ना, थोन भैया, खलिल भैया, मलाई पनि खेलाउन भाइ, म पनि तिमीहरूसँग खेल्छु। म पहालिया होइन, म नेपाली हो नेपाली, तिमी पनि मधेसिया होइनौ, नेपाली हौ नेपाली। रसकोत्री र उनकी श्रीमती नातिको नजिक बसेर आँसु पुस्दै भनिरहेका छन्, बाबु तिमी विश्वको हौ, तिम्रा साथीहरू तिमीलाई लिन आउँछन् अनि तिमी खेल्न जाऊ। ती आश्वासनहरू सुनेर ऊ आज्ञाकारी छोरो वा नाति बन्न सक्दैनथ्यो। उसको अवस्था त्यस्तो छँदै थिएन, चिन्ताजनक हुँदै थियो। मसिनो र अस्पष्ट स्वरले भनिरहन्थ्यो, हामी थप नेपाली हो, म पहालिया होइन, बुन्नु, मुन्ना, थोन र खलिल पनि मधेसी होइनन्, हामी सब नेपाली हौ। हो बाबु हो, हामी सबै एउटै आँगनमा खेल्ने नेपाली हौँ, एउटै भूमिका पुत्र हौँ, एउटै फुलबारीका फुलहरू हौँ, विभिन्न फुलहरू उनिएका एउटै माला हौँ। हाम्रो जन्मभूमि यही हो, हाम्रो मातृभूमि पनि यही हो। रसकोत्रीको हृदय वेदनाले द्रवीभूत भयो, भने तिमी विशेष मात्र हौ, तिम्रा साथी तिमीलाई लिन आउँछन् बाबु, यहीँ आउँछन् अनि तिमी जाउला र उनीहरूसँग खेलाउला। स्पष्ट र झिनो स्वरमा नाति उसका साथीहरूको एक एक नाम लिएर बडबडाइरहेको थियो। उसका बा आमा, हजुरबा हजुरआमा गहभरि आँसुका ढिका लिएर भगवान्को प्रार्थना गरिरहेका थिए, तर गर्न केही सक्दैनथे। रसकोत्री सम्झिरहेका थिए उनका ती दिन जसलाई केही गर्न पर्नु हुँदैनथ्यो। सबजना मद्दत गर्न आइपुग्थे। एउटा शिक्षकको नाताले स्थानीयवासीले उनको सम्मान गर्थे, उनी स्वयं पनि गुणवान थिए र त कसैको आँखामा नबिझाउने गरेर जीवनका यात्रा वर्षहरू सुख साथ बिताए। आज तिनै रसकोत्रीले यो दिन देख्नु परिरहेको छ कि एक्लो नातिलाई बचाउन त्यत्रो सहरमा कोही तत्पर छैनन्। विवश बनेर मानौँ अबोध बालकको मृत्यु पर्खिरहनु परेको छ, उनलाई त्यस्तै आभास भइरहेको थियो। बा, म साथीहरूसँग खेल्न जान्छु, मलाई जान दिनुहोस् न बा। एक दिन रातको अन्धकारमा अकस्मात नात्री रसकोत्रीको कठालो समाउँदै घिच्चायो। उनले आत्तिएर हत्तपत्त बत्ती बाले। रातको चकमन्नमा सँगै सुताएको नातिको अनुहार हेरे, कति अबोध, कति निश्चल, कति पवित्र उसको बाणी। त्यसको अन्दाज गर्न उनी सक्दैनथे। ऊ मस्त निद्रामा थियो, तथापि यस्तो लाग्थ्यो उसका साथीहरू ऊभन्दा टाढा भइसकेका थिए। उसका साथी र उसको बीचमा एउटा गहिरो धाँजो फाटिसकेको थियो र त्यो धाँजो अब कहिल्यै पुरिन नसक्ने जस्तो गरी बङ्गालोमा परिणत भइसकेको थियो। रसकोत्री परिवार पनि काठमाडौँ बसाइ सरिसकेको थियो। विश्वम्भर चञ्चलको कथा संग्रह धाँजोभित्र संग्रहित शीर्ष कथा अहिले हामीले श्रुति सम्वेकमा सुनायौं। यही धाँजो संग्रहभित्र संग्रहित अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज कथाकार विश्वम्बर चञ्चलको दाँजो कथा संग्रहभित्र संग्रहित कथाहरू सुनिरहेका छौ। हामीले योभन्दा अघि दाँजो शीर्षक कथा सुन्यौं भने अब सुन्ने कथाको शीर्षक छ विषाद। उसले स्वास्नीसँग झगडा गर्यो, किन गर्यो थाहा छैन, तर झगडा भयो र झगडा भनेपछि झगडा नै हो, पछि होइन भनेर कहाँ सुख पाइन्छ र। उसलाई अहिले त्यही भइरहेछ। ऊ भन्छ उसले झगडा गरेकै होइन, खालि आफ्नो बानी स्वरूप ठट्टा मात्र गरेको। स्वास्नी भन्छ ठट्टा गरेको भनेर जे मन लाग्यो र जहिले मन लाग्यो जथानाम गाली गर्न पाइँदैन अरूलाई। मनमा बाण हानेको जस्तो गरेर बोलेको कुरा पनि कहीँ ठट्टा हुन्छ? एक दिन होइन, दुई दिन होइन, सधैँ नै भन्या जसो ल। बिहा गरेको यत्रो वर्ष बितिसक्दा पनि ठट्टा गरे भन्या छ, ठट्टा गरे भन्या छ। अनि केही भन्यो भने तिमीले के भनिदिरहेछौ पो त भनेर बाठो कायदा बोल्या छ, जोगिन खोज्या छ बस। अब यसो भनेर मात्र सुख पाइँदैन बुझ्नुभयो? के गर्छस् त तैँले, के गर्छस्? ऊ बम्कियो, ए अझ के गर्छस् त तैँले, के गर्छस् भन्ने? मैले पनि जानेको छ अब के गर्नुपर्छ भन्ने कुरा। लौ त अब पनि यसरी न्यु झिक्की झिक्की सधैँ नै झगडा गर्नेस् त, यत्रो वर्षसम्म त गर्नुभयो भयो, जेन तेन सहेँ, सहन सक्ने जति हुँदा हुँदा अब त हद नै नागिसकेपछि कहाँ सहन सकिन्छ र। नसहन त नसह, कसले सह बाबा भनेको छ र तँलाई? ए उल्टो जो छोर उसैको ठुलो स्वर हो नै साँच्चै, निकै गर्जेर बोली स्वास्नी यसपटक। ऊ केही पछि हट्यो। कुरो ठिक हो, उसले ठट्टा गरेको भनेर झगडाको न्यु त झिकेकै हो, अहिले पछुतो मानेर के गर्नु? भनेको होइन, तँसित बोल्नु पनि परेको छैन, यत्रो वर्ष तँसित बोल्दा बोल्दा थाकिसकेँ म भनेर स्वास्नीले पनि भनेकै थिए। हेरुला म पनि त्यसैले बोल्नै छोडिदिए, बोल्न मात्र छोडेको भए त सहन्थ्यो पनि नै उसले। घुर्की मात्र लगायो उली भन्ठान्थ्यो अघि पछिको चाहिँ, एक दुई दिन बोल्दिनथे पछि सब सामसुम भइहाल्थ्यो। यस्तो त बिहे गरेको यत्तिका वर्षमा कतिचोटि परिसक्यो, कति खाने बेलामा खाना दिइहाल्थे, पाहाडी बोलीले भए पनि बोलिहाल्थे, घरको काम चलेकै थियो। तर अहिले त ए बाबा ठाकुरे, ओछ्यानमा सुत्न नै आउन छाडिदिएर पो माऱ्यो, हेर त बिजोग्यो जाडोमा बबुराको। कहाँ गएर अर्जी गरोस्, कहाँ गएर वेदना पोखोस्, आफ्नो आङ्कन आयो, आफै छारो उडायो भने जस्तो पो हुने भयो उसलाई। कसले कसको कुरा लगाउने भनेदेखि लोग्नेले स्वास्नी गरे, के कुरामा भनेदेखि स्वास्नी राति राति उसँग सुत्न आइन रे भनेर, हेर लाज मर्नु, जोरी पारीले सुने पनि हाँस्ने कुरा। अघि पछि त हे बुढी लोग्ने स्वास्नीको झगडा परालको आगो आऊ यता भनेपछि नाइ छुनु पर्दैन मलाई, चलाउनु पर्दैन भन्दै भन्दै एक दुईचोटि जिउ झड्काँदा झड्काँदै पनि तान्न सकिन्थ्यो केही वर। ऊ पनि लोक्ते लोक्ते भनेर अलिअलि वर सर्दै आउँथे पनि, अहिले त ओछ्यान नै पनि अर्कै कोठामा लगाउन पुगेपछि के गर्नु? लौ केटाकेटीले सोधिसके, मा किन अर्को कोठामा सुत्ने गरेको भने उसले, त्यो कोठा अलि न्यानो छ आफ्नो भन्दा त्यसैले, त्यसो भए बुबा पनि सरेको भए हुने नि, सुनाए उनीहरूले, खै सोध न तिम्रो बुबालाई किन नसरेको भनेर, तिम्रो बाबुलाई हामीले भनेको कहाँ हुन्छ र। बिचरा अबोध केटाकेटी भर्खर छ आठ वर्षका, बाबाआमाको चर्तीहरूलाई के बुझुन् र। नराम्ररी चुमुर्कियो ऊ यस पुस माघको जाडोमा, यस्तो बेला रुई फुई र दुई चाहिन्छ भन्छन् बुढापाकाहरू, रुई पनि छ फुई पनि छ, तर दुई नै नभएपछि के न्यानो मान्नु? रुईको नाममा सिराकोडे पनि फुईको नाममा आगो तापेर नै ओछ्यानमा सुत्न मिलेन त, सारा त्यही दुईको थियो, अब त्यही नै नभएपछि सुताईको पनि के मान्यो रह्यो उसका लागि। झ्याल खोलेर निकै बेर बाहिरतिर हेरिरह्यो त्यस अँध्यारोमै पनि, घर बाहिर कतै लाटोको सेरो कराउँदै पनि थियो, कता कता हुच्चिल कराए जस्तो पनि लाग्थ्यो, दत्तेरी कस्तो अलच्छिन लागेको सोच्यो उसले। कहिले कौशीतिर बाहिरै जाडोमै टहलियो पनि केवल एक सरु लुगामा, स्वास्नीले देखेकै पनि हो, सानुभूतिको आश पनि गरेकै हो, तर आइन, अह देखेर पनि नदेखेको जस्तै गरी। पहिले पहिले त आउँथी झ्याउरी सम्झे उसले, आउँदै आएन भने भात नै खान्न भनेर घुर्की लगाइदियो, आफै अर्कै कोठामा सुतेको जस्तो नाटक गरिदियो अनि आएर फकाउन थालिहाल्थे। यसपालि त डेग चलेकी होइन, उल्टो आफैले कति फकाउँदा पनि डुङ्गो चल्ला मान्छे चल्दिन, बोल्नको त कुरै छोडिदियो होइन, निकै पछि त दुखाइ छ कि के हो यसपालि? ऊ आफैलाई नमज्जा लाग्यो, के गरोस्? ऊ अब यत्तिका दिन सुत्नै सकेन र जुरुक्क उठेर स्वास्नी भएतिर जान पनि सकेन, हिजो कि कहिले त जान पनि खोजेको हो सिरक बोकेर, तर उसले धम्की दिए नआउनु कोही मेरो कोठामा नत्र घरैबाट निस्किन्छु है, होस गर्नु। तेरी के जानु त्यस्तो सुनी सुनी लाज बचाएर त्यो पनि स्वास्नीको अगाडि केही गरी उदुम्ने मच्छ भने ती केटाकेटीको अगाडि जोरी पारीको अगाडि बेजते हुन्छ हो यही सोच्यो उसले र स्वास्नीको कोठामा जान आँटै गरेन तर पनि उसलाई निद्रा भने लागेकै होइन उसलाई साथ त चाहियो चाहियो कुनै अर्को विपरीत लिङ्गीको त्यस बेला यस्तो चाहना त उसलाई आजसम्ममा कहिले लागेको पनि थिएन तीव्र रूप लियो उसको चाहनाले आज कुन्नी किन हो बरु थाहा छ बिहे गरेदेखि उसैकी स्वास्नीलाई बढी चाहना हुन्थ्यो हरेक रात लोग्नेलाई अँगालो मारेर सुत्नुपर्ने खुट्टा लोग्नेको माथि खप्ट्याउनु नै पर्ने र अझ कहिलेकाहीँ त लोग्नेको दुई पिँडुलाकै बीचमा आफ्ना दुवै खुट्टालाई एकैछिन भए पनि राखेर न्यानो बनाउनै पर्ने चाहे जाडोको बेला होस् कि मध्य गर्मीको यो त उसकी स्वास्नीको दैनिकचर्या नै बनेको थियो उसलाई आश्चर्य लाग्छ कसरी आज यतिका दिनदेखि अब उसलाई मेरो खुट्टा र शरीरको साथ चाहिएन त जबकि बाह्रै महिना बाह्रै मास खुट्टामा जाडो भयो भन्ने उसको बानी थियो उसलाई कता कता स्वास्नीमाथि शङ्का पनि नउठेको होइन हुन त तर पनि भन्यो धत के सम्झेको मैले देवी लक्ष्मी र सती सावित्री जस्तै स्वास्नीमाथि कहिले यस्तै छैन मेरो स्वास्नी तर पनि मनले भन्न छोडेन होइन भने कसरी सकिँदै यतिका दिनदेखि उसका ती पिँडोलाहरू मसँग नखप्टाइकन सुत्न चुइ सुस्केर हाल्यो उसले उल्टे कोल्टे फर्क्यो सिरक कहिले यता तान्यो कहिले उता तान्यो कहिले खुट्टातिर बेसरी कस्यो कहिले टाउकोतिर तर पनि उसलाई जाडोको अनुभव भएको भएकै छ लाग्यो कहिले र कुनै वर्षमा पनि नभएको जाडो लागेको छ उसलाई यसपालि र अझ यही दुई चार दिनको बिचमा यसैबीच उसले उठेर हिटर पनि बाल्न खोज्यो कोठा ओछ्यान तताउनलाई थुक्क बाते हो बत्ती नै छैन त्यसका बाजे अनायास निस्क्यो उसको मुखबाट होइन लोड सेडिङ पनि कति गर्नु पर्यो यी भातेहरूलाई गाली गर्यो उसले सरकारलाई विद्युत प्राधिकरणलाई लुटे बज्जाहरूले राष्ट्रको ढुकुटी विदेशी दात्री निकायको सम्पत्ति तैपनि देश अँध्यारोको अँध्यारोमै पारे केही नलागे देशभरिमा भइरहेको चुहावटलाई नै रोक्न सके मात्र पनि करिब 25% नै जति भए पनि यो अँध्यारोमा बस्नुपर्ने बाध्यता कमी आउँथ्यो कि दौ अब के काम डस्नामुनि राखेको विद्युत जडित ओछ्यानको पनि झिकेर फालिदियो उसले त्यसलाई पनि सम्झ्यो फेरि सरकारको रिसले यसलाई फालेर के काम भोलि फेरि बत्ती आउने पालोमा यसको काम त काम लाग्ला हाल्नुपर्ने त आफै हो कार्य फेरि आफैमा हाँस्यो ऊ एकचोटि आफ्नै मूर्खाइमा भन्यो रिस्का आफू बुद्धिखा अर्को खुब प्रयास गर्यो आँखा चिम्म चिम्लेर र मनमा केही पनि कुरा नखेलाइकन सुत्न केही आँखा लागे जस्तो पनि भयो त्यसै बेलामा कोठामा घरक्क ढोकाको खापा उगारेर कोही भित्र पसे जस्तो पनि लाग्यो आँखा खोल्यो तर कोही होइन उसलाई भ्रम मात्र परेको रहेछ त्यस्तो निदाउन पुनः कोसिस गर्यो र ब्रह्मा नै सपना पनि के देख्यो देख्यो सम्झ्यो वास्तवमा उसले सपना देखेको होइन तरङ्ग आएको मात्र हो मनमा तन्द्रमा नै थाहा भएन उसलाई फेरि कति बेला आँखा लाग्यो र कति बेला खोल्यो तर यसपालि भने कसैले ढोका घरक्क पारेकै हो र स्वास्नीले बाहेकहरू कसैले पार्नै सक्दैन उसको ढोका त्यसरी घरक्क उग्रिने नै गरी चुकुल त लगाएकै थिएन उसले र स्वास्नीको आगमनमा स्वागत गर्न नै पर्खेर बसिरहन्थ्यो ऊ हरेक रात स्वास्नी भएको बेलामा त चुकुल नलगाए सुत्न पनि सुत्दैनथ्यो उनीहरू केटाकेटी कुनै पनि बेला आमा यो चाहियो बुबा यो चाहियो भनेर सोझै भित्र पस्न सक्थे बुझुन पनि के र उनीहरूले बाबुआमाको खेल कुन कुन बेला हुन्छ भनेर ऊ आफै सुत्ने गरेको कोठा त्यो पनि आज मात्र हो र बिहा नगर्दै देखेको उसको बाबुको पालादेखिको त्यसै कोठामा सुत्दै आएको ऊ यस कोठामा कोठा उही हो उसको अहिले पनि त्यो कोठामा कुवा आउँछ कुवा आउँदैन सब थाहा छ उसलाई सबको गन्ध थाहा पाउँछ उसको नाकले भन्छ यसपालि त पक्कै उही हो बिहानको यो सिरेटो चलेको जाडोमा के सुत्न सक्थे केवल एउटा सिरकको घरमा त्यसमाथि यस्तो बेलामा विपरीत लिङ्गीको चाहना त उसलाई पनि त भयो होला नि बरु लोग्ने मान्छे खप्न सक्छन् यस्तोमा भनिन्छ स्वास्नी मान्छेलाई त कसैले रोक्न सक्दैन रे त्यसमाथि भरभराउँदो यो उमेर भर्खर दुईवटा बच्चा भए पनि जिउलाई त साह्रै तन्दुरुस्त पो पारेर राखेकी छ त भने अरूको आँखा लाग्ने जस्तो पारेर यस सम्झाइले नै उसको शरीरमा कम्पन जाग्यो ढोकाको खापा फेरि करर गर्यो लौ आइक्यार म पनि के काम अर्को कोल्टे फर्क्यो ऊ र घुरेको आवाज निकाल्यो एउटा चाल बिस्तारो नजिक आएको अनुभव गर्यो ऊ आइहाली नि कहाँ जाली मछली मेरे घडिया मनमनमा भन्यो उसले खुट्टा र टाउकाको जोडले सिरकलाई अझ बलियो गरी च्याप्यो एकछिन चाल मारेर कान उतैतिर थाप्यो छेउबाट कसैले यसो सिरक तानेको भान पनि भयो एक मन लाग्यो फर्कौँ उतिर र दिउँ सिरक ओड्न ठान्यो अ किन दिने मैले तानोस् न उसैले बल गरेर अझ कस्यो सिरकलाई तानेको राम्रै बल पर्यो सिरकमा उसले यही महसुस गर्यो सास फेरेको आवाज पनि आइरहेछ उसको नाकबाट शरीरको गन्ध त उसले राम्रै गरी थाहा पाइसक्यो। सोच्यो, कोठामा पसेकी आफ्नो स्वास्नीको गन्ध थाहा नपाउने पुरुष के मर्द? मर्दले मर्दानीको गन्ध त परैबाट पाउनै पर्छ, नत्र उसको मर्दपन नै हराउँछ अरे भनेको सुनेकै हो उसले बुढापाकाहरूबाट। अझ उसको गाउँको एकजना बुढा त भन्थे, लङ्गौटीलाई उनको कोठाको डोरीमा झुन्ड्याएर राखे पनि उनकी स्वास्नीले पेट बक्सिन् अरे। मनमनमा हाँस्यो आफै यस्तो सोचाइमा, तर हाँस्नु उत्तम ठान्न फेरि यस बेलामा। बल्ल न्यानो पाइने बन्यो शरीर, अब निर्धक्क बन्यो। बिहानीको यो जाडोमा स्वास्नीको साथ त पाइने भयो, ठान्यो उसले। कति दिन भयो त्यो उसको अभावमा छटपटिएको यो मन बल्ल शान्त भयो। फेरि सम्झ्यो, मलाई मात्र के र, उसैलाई पो त्यस्तो गर्मीमा पनि जाडो भयो भनेर खुट्टा खप्टाउनु नै पर्ने। आई भाइ, बिहानको यो सिरोटोमा टिक्न सक्ने त कुरै भएन। आई चुमुर्किएर भला उही आई, राम्रै भयो मलाई पनि, आखिर म त उसको तल पर्नु त परेन नि। ठिक मौकाको ठिक काम गुमाउन मन लागेन उसलाई। टाउको पहर राखेर र मुन्टो उल्टो फर्काएर नै यसो खुट्टा पछाडितिर छार्यो, तर स्वास्नीको खुट्टा फेला पारेन। फेरि सार्यो, फेरि सार्यो, बिस्तारै बिस्तारै। बल्ल अलिअलि आवाज पायो खुट्टाको स्पर्श। बुढीको त नङ पनि बढिसकेछ यस बिचमा, उसलाई कता कता नङले खोजेको जस्तो लाग्यो। नाङ्गै लाग्यो उसको खुट्टा पनि। त्यही चिरकको भाग सारिदियो छेउबाट, एउटा नजानिदो र अस्पष्ट आवाज सुनियो। सोच्यो, सन्चो भएनछ कि क्या हो। उत्तानो पर्यो निद्रैमा जस्तो गरी, र हात पनि फ्याँक्यो दुवैतिर, उसको टाउको फेला पारेर निधारमा हात पुर्याउन र कतै ज्वरो आएछ कि भनेर थाहा पाउन। अह, फेला परेन उसको जिउ, केवल खुट्टा मात्र पछ्यायो उसले। होइन, उड्ने त उडाइदिन नै पर्यो राम्रो गरी, फेरि यो जाडोमा निमोनिया पनि हुनसक्छ, आखिर दुःख आफैलाई हो क्यारे। सोच्यो उसले, यही र सिरकलाई अब राम्रै गरी उडाइदियो अनि उसको खुट्टालाई आफ्नोमा च्यापिदिएर उसको र आफ्नो पनि इच्छा पुरा गर्न खोज्यो र गोडा माथि माथि सार्यो। महसुस गर्यो सायद ऊ जाडोले गुजुल्टिएर सुतेकी छ, अनि हात उसको जिउमाथि राख्न खोज्यो, तर एकैचोटिमा उसलाई यो के काम गर्न भने आएन। त्यसैले आफ्नो हात सिरक बाहिर निकाल्यो र पहिले र उसको जिउमा ओडिएको सिरकमाथि नै राख्यो। यसपछि यसो चलमलाएको आवाज पायो उसले, फेरि केही हौसला आयो, केही आँटबाट उल्यो, हातलाई फेरि सिरकभित्रै घुसार्यो। बाहिर हात निकाल्दा त ओहो, क्या चिसो हिउँमा हात हालेको जस्तो। बिस्तारै जिउ सार्यो स्वास्नीपट्टि र हात लगेर उसको शरीरमाथि हलुका गरी राख्यो। अचम्म, के हो उसको शरीरमा यो भुत्ला भुत्ला जस्तो। बिचरीले स्वेटर पनि लाएछ त्यो भुवादारी। अरे, यो सुत्ने बेलामा त स्वेटर नलाएको भए पनि त हुने नि, यति महँगो स्वेटर थियो, पोहोर साल जापानबाट आउँदा हङकङबाट ल्याइदिएको। शुद्ध लाएपछि त खत्तम भइहाल्छ नि एकै दिनमा, सोच्यो उसले। यता कोठामा आएर खोज्न सकिन, नजिक जे पायो केटाकेटीको कोठातिर गई लायो होली नै। ऊ अझ सर्यो स्वास्नीपट्टि र निकै न्यानोको महसुस गर्यो आफूमा। सम्झ्यो, आखिर स्वास्नीको न्यानो भनेको स्वास्नीकै हो। जिउभरि हात पुऱ्यायो, छेउटुप्पो फेला पार्न सकेन। लाग्यो उसको बानी नै यस्तै छ, अष्टवक्र भएर सुत्ने, जहिले पनि टाउको पूर्व कुनामा छ भने खुट्टा पश्चिम कुनामा पुर्याउने, खुट्टा पूर्वमा छ भने टाउको पश्चिम पुर्याउने। कति भन्नु, माने नै होइन। फेरि सुत्दा कि त तल सिराना पार्नुपर्ने आफ्नोभन्दा, कि त माथि, केही भ्याउ नै पाउन सकिने होइन अघि पछि त भने आज। हे भगवान्, कहाँ खोजोस् उसले स्वास्नीको पुरा शरीरलाई त्यस अँध्यारोमा, र अर्कोतिर सिरकबाट बाहिर अनुहार पारेर स्वास्नी कहाँ छ भनेर खोज्न पनि चाहँदैन ऊ। होइन कि अझै डर छ उसलाई स्वास्नीको अर्कै खालको धम्की आउला भनेर। निद्रैमा र अचेत अवस्था जस्तोमा नै अहिले ऊ रिहर्सल गरिरहेको छ स्वास्नीलाई फकाउनको लागि। बल्ल उसले ढाड फेला पार्यो स्वास्नीको र अङ्गालो मार्यो। केही पनि चलमलाइन ऊ। सोच्यो, लोग्नेको अङ्गालोले आनन्द मानिरहेको होली नि, आफू पनि आनन्द मानिरह्यो केही बेर। अलिअलि आँट पनि आयो बढी माया पुर्याउन, हातले यताउति छामछाम छुमछुम गर्यो। यसपालि राम्रै गरी आवाज सुन्यो उसले। होइन, को आएर सुत्यो म नजिक? अचम्ममा पर्यो ऊ। सिरक फाल्यो जिउबाट, अचानक र हेऱ्यो अँध्यारैमा उसलाई, तर उसले त्यहाँ जे देख्यो ऊ हेरेको हेरे भयो र एउटा विषादपूर्ण स्थिति उत्पन्न भयो उसको मानसपटलमा। ऊ न केही बोल्न सक्यो न त केही चलमलाउन नै सक्यो त्यहाँबाट। त्यसवखत ऊ सुत्न सक्ने त झन् कुरै थिएन। घडी हेऱ्यो, हातलाई माथि उठाएर, राम्रो अङ्क देखिने खालको उज्यालो भइसकेकै थिएन त, के देखोस् ऊ हातको घडीको सुई कहाँ पुगेको छ भनेर। तर पनि उसले कोठाको धुमिलो उज्यालोमा देख्यो र चिन्यो पनि ऊ नजिक आएर को सुतेको थियो भनेर। उसले उसमाथि एकोरो आँखा तानिरह्यो। उसले अझ बढी ऊको आवाज निकाल्यो र आफैलाई मायालाग्दो गरी हेरिरह्यो। उसको घरमा धेरै वर्षदेखि पालेको र कोठाछोटा गरिरहने जर्मन सेफर्ड उसको छेवैमा अगाडिको खुट्टा लम्पसार पारेर पुच्छर हल्लाइरहेको थियो। कथाकार विश्वम्बर चञ्चलको दाँजो कथा संग्रहभित्र संग्रहित यो कथाको शीर्षक थियो विषाद। आज विषाद र शीर्षकथा दाँजो हामीले यो संग्रहबाट दुईवटा कथाहरू सुनायौं। तपाईँलाई श्रुति सम्वेगमा विश्वम्बर चञ्चलका कथाहरूको वाचन कस्तो लाग्यो कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, उज्यालो रेडियो नेटवर्क। र इमेलका लागि shrutiitai shruti@unn.com.np हाम्रो ठेगाना हो। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।